रोमी 8:28 यो पद मा चाहिँ एउटा तथ्य बताइएको छ। यो कुनै आज्ञा होइन, बाइबलमा कुनै पद पढ्दाखेरि चाहिँ त्यहाँ आज्ञा दिएको हुन्छ, यसो गर यसो नगर। तर यो कुनै आज्ञा होइन, यसमा कुनै गर नगर केही पनि भनेको छैन। यो चाहिँ एउटा तथ्य हो, तथ्य भनेको एउटा सत्य, एउटा वास्तविकता जुन सत्य छ। परमेश्वरले नै यो कुरा साँचो हो भन्नुभएको छ। यसमा हामीलाई कुनै कुरा गर भन्नुभएको छैन, यसमा हामीलाई कुनै नगर पनि भन्नुभएको छैन, खालि यो हो है छोराछोरीहरू भन्नुभएको छ। यो कुरा मैले भनेको, यो कुरा चाहिँ सत्य हो है भन्नुभएको छ। साथै यो पदमा आज्ञा मात्र नभएर यो यसमा कुनै प्रतिज्ञा पनि छैन। वास्तवमा प्रतिज्ञा भनेको चाहिँ परमेश्वरले म यो गर्नेछु, म यो गरिदिनेछु एक दिन अथवा कुनै बेला भन्ने खालको यदि भनाई भएको भए त्यसलाई प्रतिज्ञा भनिन्थ्यो। जस्तो कि हामीलाई थाहा छ हिब्रू 13:5-6 चाहिँ हामीलाई एउटा बडो ठूलो प्रतिज्ञा दिएको छ, म तिमीलाई कुनै रीतिले त्याग्ने छैन, म तिमीलाई कहिले छोड्ने छैन। विश्वासीलाई परमेश्वरले यसरी प्रतिज्ञा दिनुभएको छ है, उहाँले भन्दै हुनुहुन्छ म तिमीलाई छोड्ने छैन, त्याग्ने छैन। त्यो एकदम राम्रो प्रतिज्ञा। तर यो पदमा चाहिँ त्यस्तो प्रतिज्ञा पनि छैन, म यस्तो गर्नेछु त्यस्तो गर्नेछु भनेर। खालि यो कुरा चाहिँ साँचो हो, यो चाहिँ जहिले पनि साँचो है भन्ने कुरा भएकोले यसलाई चाहिँ तथ्य भनिन्छ। त्यसैले बाइबलको पदहरू चाहिँ वर्गीकरण गर्न सकिन्छ। कुनै कुनै आज्ञाहरू हुन्छन् यो गर्नु त्यो नगर्नु, कुनै कुरा प्रतिज्ञाहरू हुन्छ म गर्नेछु तिमीहरूको लागि अथवा यो म गर्ने छैन तिम्रो लागि, त्यो चाहिँ प्रतिज्ञा भयो। तर यो पद चाहिँ एउटा तथ्य मात्र हो, अनि तथ्य मात्र भन्न खोजेको मतलब चाहिँ आज्ञा प्रतिज्ञा होइन, तर एकदम ठूलो सत्य त यहाँ बताइएको छ। अनि यो कुरालाई हामीले पुरै पक्रन सक्छौँ, विश्वास गर्न सक्छौँ, एउटा बलियो चट्टानलाई जस्तै। तथ्य भनेको एउटा ठूलो पहरा जस्तै हो जो चाहिँ हल्लिँदैन, त्यो चाहिँ स्थिर रहन्छ, बद्लिँदैन। अनि परमेश्वरले यहाँ भन्नुभएको कुरालाई चाहिँ आज हामी अलिकति ध्यान दिन चाहन्छौँ। कुन चाहिँ तथ्य उहाँले यहाँ बताउँदै हुनुहुन्छ त, यहाँ म पढ्नेछु फेरि रोमी 8:28, अनि हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाई नै उत्पन्न गर्दछन्, उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बलाइएका छन्। परमेश्वरको योजना अनुसार परमेश्वरका छोराछोरीहरूको लागि परमेश्वरले भन्नुहुन्छ कि उनीहरूको लागि सबै कुरा मिलेर भलाई नै हुन्छ। उहाँले यहाँ चाहिँ भन्दै हुनुहुन्छ कि सबै कुरा है, सबै हामी यो संसारमा हुँदाखेरिको कुरादेखि लिएर सधैँका कुराहरू परमेश्वरले यस्तो प्रकारले मिलाएर, अथवा परमेश्वरले भन्नुहुन्छ कि सबै कुराहरू यस्तो किसिमले मिलेर काम गर्नेछन् कि विश्वासीहरूलाई चाहिँ भलाइ नै हुनेछ। अनि यो भलाइ चाहिँ परमेश्वरले भन्नुहुन्छ यो चाहिँ मेरो योजना मुताबिक चाहिँ भलाइ हुनेछ, त्यो चाहिँ त्यो विश्वासीले सोचेको अनुसार भलाइ नहोला है, तर परमेश्वरले सोचे अनुसार चाहिँ उसलाई भलाइ हुन्छ। किनभने यहाँ भनेको छ उहाँकै मनसाय अनुसार बोलाइएकाहरू जो हुन् उनीहरूको लागि चाहिँ सबै कुरा मिलेर भलाइ हुनेछ। अनि त्यसपछि 29 पदमा चाहिँ बताएको छ परमेश्वरले खास कस्तो भलाइ विश्वासीको लागि गर्नुहुनेछ, म त्यो पढ्नेछु। 29 पद, किनभने अब कारण दिँदैछ, जोड्दैछ 28 पदमा भनेको सत्य र तथ्यलाई, 29 पदले अब व्याख्या गर्दैछ कस्तो किसिमको भलाइ अब उत्पन्न गर्ने हो त परमेश्वरका जनहरूको निम्ति सबै कुरा मिलेर। 29 पद, किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो, यसैले कि उहाँ चाहिँ अनेकौं भाइहरूका बीचमा जेठा हुन्। अनि यसको पहिलो भागमा हामीले ध्यान दिन चाहन्छौ जहाँ लेखेको छ किनभने जसलाई उहाँले पहिले नै जान्नु भएको थियो भनेको विश्वासी उहाँको जन उनीहरू चाहिँ यस्तो होस् भनेर उहाँले पहिला नै ठहराउनु भयो. कस्तो होस् भनेर उनीहरू चाहिँ आफ्नै पुत्र जस्तै होस् भनेर उहाँले ठहराउनु भयो. उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन् भनेर उहाँले ठहराउनु भयो. उनीहरू चाहिँ प्रभु येशू जस्तै बनुन् भन्ने चाहिँ परमेश्वरको योजना रहेछ. परमेश्वरको मनसाय भनेको परमेश्वरको योजना, परमेश्वरको विचार चाहिँ परमेश्वरका छोरा छोरीहरू चाहिँ उहाँको पुत्र येशू जस्तै बनुन् भन्ने, अनि त्यो योजना मनसाय पूरा हुनलाई चाहिँ परमेश्वरले सबै कुरा मिलेर त्यो उद्देश्य पूरा गर्नको लागि काम गर्ने योजना पहिले बनाइसक्नु भयो, अनि त्यो हिसाबले सबै कुरा मिलेर हामीलाई भलाइ हुन्छ भनेको छ. अब त्यति कुरा हामीले यसको विषय बुझेपछि चाहिँ अब हामीले केही कुराहरू विचार गर्न चाहन्छौ. यो पदले चाहिँ एउटा विश्वासीलाई ठूलो एउटा साहस र उसलाई एउटा निर्धक्कता, निर्धक्कता भनेको चाहिँ ढुक्क हुनु, के होला कसो होला भनेर चाहिँ डराउन नपर्ने, फिक्री गर्न नपर्ने किसिमको विचार र हृदय र भावना उसलाई उत्पन्न गर्न गर्दछ. यदि यसमा ध्यान दियो भने, परमेश्वरले भनेको यो कुरामा ध्यान दियो भने चाहिँ एउटा विश्वासी चाहिँ एकदमै ढुक्क साथ होइन आइतबार सोमबार मंगलबार गर्दै ऊ हिँड्दै हिँड्दै अगाडि बढ्न सक्छ, अनि उसको जीवनमा अनेक कुरा आइपर्न सक्छ, सजिलो कुरा अनि अप्ठ्यारो कुराहरू आइपर्न सक्छ, उसले चिताएको कुरा अथवा उसले चिताउँदै नचिताएको कुराहरू आउन सक्छ, अनि कुनै सजिलो गाह्रो जस्तो सुकै परिस्थितिमा पनि उसले के भन्न सक्छ भने अनि हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुराहरू, यो मेरो अगाडि भएको कुरा पनि मेरो भलाइको निम्ति नै यो मिलेर काम गर्छ, अनि यो भलाइ चाहिँ परमेश्वरले मलाई केही न केही अलिकति क्रमिक रूपमा मलाई उहाँको पुत्र येशू जस्तै बनाउन खोज्दै हुनुहुन्छ, अनि यो सोच्दै उसले चाहिँ परमेश्वरमा भरोसा गर्न सक्छ. त्यसैले एउटा विश्वासीलाई चाहिँ के दिन्छ यो तथ्यले, एकदमै उसलाई निश्चयता दिन्छ, ऊ चाहिँ अनि हामी जान्दछौ, मलाई थाहा छ कि मलाई भलाइ हुन्छ, कसरी मलाई थाहा छैन, कसरी मलाई भलाइ होला है जिमस्यु है मलाई थाहा छैन भन्नुपर्ने हुन्छ है तर म जान्दछु कि मलाई भलाइ हुन्छ है यसबाट, कसरी चाहिँ यो परमेश्वरले जान्नुहुन्छ, यो तथ्य हो परमेश्वरले नै भन्नुभयो, त्यसैले यसमा फरक पर्दैन, म भरोसा गर्नेछु. अनि उसलाई चाहिँ आशा दिन्छ यसले चाहिँ आउने दिनहरूको लागि है, उसलाई चाहिँ एकदमै निश्चयता आशा दिन्छ, अनि अर्को चाहिँ उसलाई लक्ष्य पनि दिन्छ, म चाहिँ प्रभु येशू जस्तै बनिनको लागि बनाएको, अनि परमेश्वरले मलाई बचाउनु भएको चाहिँ उहाँको पुत्र येशू जस्तै बनाउनलाई हो, अनि त्यसैले धन्यवाद परमेश्वर, मेरो लक्ष्य त्यही हो, म मेरो काम गर्नेछु, म स्कूल जानेछु, म पढ्नेछु, म आज पसलमा काम गर्नेछु, म खेतमा काम गर्नेछु, म गोठमा जानेछु, म घाँस काट्नेछु, यो सबै गर्नेछु, यो जानेर कि सबै कुरा चाहिँ मिलेर मेरो लागि भलाइ गर्नुहुन्छ परमेश्वरले, र परमेश्वरले मलाई चाहिँ उहाँको प्रिय पुत्र येशू ख्रीष्ट जस्तै बनाउन आज पनि केही न केही गर्नुहुनेछ. अनि त्यसैले यो दृष्टिकोणले चाहिँ हामी जिउन सक्छौ. एउटा यो वाक्यांशलाई एकछिन अब विचार गर्नेछौ. जहाँ लेखेको छ सबै कुरा, अनि सबै कुरा भनेको चाहिँ कतिवटा कुरा होला भनेर सोध्यो भने चाहिँ होइन सुशीलले जवाब दिन सक्छ, सबै कुरा भनेको चाहिँ कतिवटा कुरा हो, 1000 कुरा, 100 कुरा, 1,00,000 कुरा, सबै कुरा भनेको कतिवटा कुरा हो हाम्रो भाइ बहिनीहरूले स्कूल जाने भाइ बहिनीहरूले गणित पढ्दै हुनुहुन्छ सबै कुरा भनेको कति हो असीमित है सबै कुरा भनेको सबै नै भनेको असीमित हामीले गर्न सक्दैन है खालि आज बुधबारको दिनको कुराहरू मात्र होइन सबै कुरा भनेपछि चाहिँ विगतका सबै कुरा आजका सबै कुरा भविष्यका सबै कुरा मैले जानेको सबै कुरा मात्र होइन मैले त कति जानेछु र थोरै मात्र जानेछ परमेश्वरले त सबै सबै नै जान्नुहुन्छ अनि सबै कुरा उहाँले चाहिँ नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा यहाँ बताइरहेछ यदि सबै कुरामा परमेश्वरको हात उहाँको नियन्त्रण उहाँको कन्ट्रोल भन्छ नि नभएको भए सबै कुरा मिलेर भलाइ उत्पन्न गर्छ भनेर उहाँले भन्न सक्नुहुन्न थियो उहाँले भन्न सक्नुहुन्थ्यो धेरै जसो कुरामा मेरो नियन्त्रण छ है उहाँको यदि धेरै जसो कुरामा नियन्त्रण भएको भए र सबै कुरामा माथि नियन्त्रण नभएको भए धेरै जसो कुरा चाहिँ तिमीलाई राम्रै हुन्छ तर कुनै कुरा अलिकति मलाई थाहा छैन मेरो छोराछोरी हो कुनै कुनै कुरा चाहिँ मलाई पनि थाहा छैन भन्नुपर्ने हुन्थ्यो उहाँले तर उहाँले चाहिँ भन्नुभएको छ होइन सबै कुरा मिलेर यो भलाइ हुन्छ त्यसैले हामी भन्न सक्छौँ अनि हामी निश्चित छौँ जान्दछौँ सबै कुरा त्यसो भए एकछिन विचार गरौँ यो सबै कुरालाई दुईटा खण्डमा मात्र पहिला चाहिँ ठुला ठुला कुराहरू अनि त्यसपछि साना साना कुराहरू के परमेश्वरले ठुला ठुला कुराहरू माथि नियन्त्रण गर्न सक्नुहुन्छ अनि मानिसले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा ठुला कुराहरू चाहिँ भनेको चाहिँ हामीले हेर्दाखेरि चाहिँ सानो देखिन्छन् अनि त्यो कुरा चाहिँ के होला त्यो कुरा चाहिँ राति आकाशमा हेर्दाखेरिको ताराहरू हुन् हामीले हेर्दा अति सानो देखिन्छन् तर मानिसहरू वैज्ञानिकहरूले के पत्ता लगाएछन् भने यो विश्वमा सृष्टिमा हामीले अहिलेसम्म देखेको सबैभन्दा ठुला कुराहरू भनेको चाहिँ ताराहरू हुन् जस्तो यो घाम पनि एउटा तारा हो तर यो सानो तारा हो भन्छ यो ठिक्कको तारा हो यो भन्दा अझै ठुलो ताराहरू छन् यो चाहिँ 930,00,000 माइल पर छ अब कति होला त्यो भनेको अनि यसको उज्यालो त्यहाँदेखि यहाँ आउनलाई यति टाढा भएकोले चाहिँ 8 मिनट र कति सेकेन्ड लाग्छ 20 सेकेन्ड लाग्छ उज्यालो भनेको त धेरै कुद छिटो कुद्ने चिज हो तर यति परबाट अनि अझ हेर्दाखेरि पनि त्यति सानो देखिँदैन त्यो ताराहरूभन्दा ठुलै छ तर यो चाहिँ योभन्दा पनि ठुला ठुला ताराहरू छ भनेपछि आकाशको ताराहरू कति टाढा छन् तर बाइबलमा बताएको छ कि परमेश्वरलाई त्यो सबै ताराहरूको बारेमा थाहा छ भजन सङ्ग्रह 147 हामी पल्टाउनेछौँ के परमेश्वरलाई थाहा छ साँच्चै नै के परमेश्वरको नियन्त्रण छ सबै कुरामाथि भजन सङ्ग्रह 147 तीन पददेखि हामी पढ्नेछौँ पहिला चाहिँ हाम्रो बारेमा लेखेको छ हाम्रो बारेमा हाम्रो विश्वासीहरूको बारेमा अनि कतै हामीलाई विश्वास नलाग्ला कि भनेर चाहिँ त्यसपछि चार पदमा चाहिँ ताराहरूको कुरा गर्नुहुन्छ अनि फेरि त्यसपछि हाम्रो बारेमा 6 पददेखि छ 3 पदबाट पढौँ उहाँले टुटेको हृदय एकदमै दुखित शोकित पीडित भएको हृदय समस्यामा परेको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ परमेश्वरले टुटेको हृदय भाँचिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ यति वास्ता गर्नुहुन्छ तपाईँलाई मलाई र उनीहरूका चोटहरूमा मलम पट्टी बाँध्नुहुन्छ परमेश्वरले हाम्रो यस्तो वास्ता गर्नुहुन्छ अनि उहाँले भन्नुहुन्छ 4 पदमा उहाँले ताराहरूको संख्या बताउनुहुन्छ ताराहरूको संख्या चाहिँ मान्छेहरूले बताउन सकेको छैन यति धेरै छ अनि उनीहरूले चाहिँ जति उनीहरूले धेरै ताराहरू पत्ता लगाए ठूला ठूला दूरबीनहरूले हेर्दै त्यति नै धेरै ताराहरू पत्ता झन् लाग्छ उनीहरूले जति भन्ठानेका थिए त्योभन्दा धेरै धेरै गुणा बढ़ी रहेछ अनि यसको टुङ्गो लागेको छैन असीमित जस्तै अघि यहाँ भाइले भन्नुभयो सबै भन्ने कति हो है सबै कुरा अनि यहाँ चाहिँ गन्न नसकिने है मान्छेहरूले पनि गन्न नसकिने भन्नको लागि चाहिँ तारा जत्तिकै भन्ने चलन पनि छ उहाँले ताराहरूको संख्या बताउनुहुन्छ परमेश्वरले चाहिँ ठिक संख्या कति छ थाहा छ उहाँलाई उहाँले ती सबैलाई यो शब्द आयो ती सबैलाई नाम काडी काडी बोलाउनुहुन्छ परमेश्वरको लागि चाहिँ एउटा सानो बथान जस्तै हो भेडा बगालको अनि उहाँले चाहिँ नाम काडी काडी एउटा गोठालोले आफ्नो भेडालाई बोलाए जस्तै परमेश्वरले चाहिँ यो ताराहरू एउटा एउटा उहाँले चाहिँ जान्नुहुन्छ र उनीहरूलाई चाहिँ नियन्त्रण गर्नुहुन्छ त्यसैले पाँच पदमा हाम्रा प्रभु महान र अति शक्तिशाली हुनुहुन्छ उहाँको समझ अपार छ त्यसैले परमेश्वरले सबै कुरा मिलेर भलाइ गर्न सक्नुहुन्छ भन्ने हामीले यहाँ प्रमाण देख्छौँ अब जसले यो सबै ताराहरू पनि गन्नु भएछ जसले सबै ताराहरूलाई चाहिँ नाम काडेर चाहिँ बोलाउन सक्नुहुन्छ जसले चाहिँ सबै थोकमाथि यसरी नियन्त्रण गर्न व्यक्तिले अब तपाईँको जीवनमा पनि सबै कुरा जे आइपर्छ जे हुन्छ जे हुँदैन होइन जे पनि कुरा है के उहाँले चाहिँ ती कुराहरूलाई नियन्त्रण गर्नुहुन्न होला र अब अर्को ठाउँमा जाउँ त्यो चाहिँ भयो ठुला ठुला कुराहरू अलिकति सानो कुरालाई हेरौँ होला मत्ती दश अध्यायमा परमेश्वरले यहाँ अब सानो सानो कुरा गर्नुहुन्छ सायद मान्छेलाई यस्तो लाग्छ भनेर होला ठुला ठुलाहरूले चाहिँ ठुला ठुला कुराको मात्र ध्यान दिन्छन् प्राय जसो मानिसहरूमा होइन सानाहरूलाई मतलब गर्दैनन् नि ठुला बडाहरूले चाहिँ ठुला बडाकै उनीहरूको साथी हुन्छन् ठुला बडाकै कुरा गर्छन् ठुला बडासँगै हिँड्छन् सानाहरूको के मतलब है तर परमेश्वर चाहिँ यदि सानाहरूलाई अनि अति साना चिजहरूलाई यदि उहाँले चाहिँ हेर्न सक्नुहुन्न भने उहाँले सबै कुरालाई हेर्न सक्नुहुन्न भन्ने प्रमाणित हुन्छ उहाँले चाहिँ सबै साना कुराहरूमाथि उहाँको दृष्टि छैन भने रोमी आठको अठाइस साँचो हुँदैन जहाँ चाहिँ सबै कुरा मिलेर परमेश्वरका निम्ति परमेश्वरको जनहरूको निम्ति भलाइ हुन्छ भने तर यहाँ चाहिँ साना कुराहरूमाथि पनि परमेश्वरको नजर भएको नजर मात्र होइन उहाँले त्यो गन्नु पनि भएको अब ताराहरू त गन्नु भएको रहेछ तर धेरै सानो चिज उहाँले के पनि गन्नु भएको छ तपाईँको तपाईँकै हो है ताराहरू त तपाईँ र मेरो होइन है त्यो हिसाबले है तर तपाईँसँगै भएको सानोभन्दा सानो चिज तपाईँको केशधरि गन्ती गरेको छ भने यो चाहिँ मत्ती दसको उन्तिसबाट हामी पढ्नेछौँ पहिला सानो सानो भँगेराको कुरा गर्दै के दुईटा भँगेरा मत्ती दसको उन्तिस के दुईटा भँगेरा एउटा तामाको पैसामा बिक्री हुँदैनन् र एकदम सस्तो दुईटा भँगेरा एउटा तामाको पैसामा अनि तिमीहरूका पिताको इच्छा बिना ती मध्ये एउटा पनि भुइँमा खस्ने छैन त्यो दुईटा भँगेराको कुरा गरेका थिए नि प्रभु येशूले भन्नुहुन्छ त्यो दुईटामा एउटा पनि परमेश्वरको इच्छा बिना मर्दैन खस्दैन बिरामी हुँदैन तीस पद तर त्योभन्दा पनि बढी परमेश्वरले भन्नुहुन्छ तिमीहरूका शिरका केश धरि सबै देख्नुभयो त्यो शब्द सबै गन्ती गरिएका छन् अनि एकजनाले भनेको थियो मेरो केश गन्ने गन्ती गर्न त एकदम सजिलो छ किन उसको त चिन्दै रहेछ क्या उसको कपालै रहेछ उसको केश चाहिँ हामीले पनि गन्ती गर्न सक्छौँ होला तर प्राय जसोको केशहरू गन्ती गर्न चाहिँ अलिक गाह्रै छ कसैले पनि गरेर बस्दैन तपाईँले आफ्नै केशधरि गन्ती गर्नुभएको छैन तर परमेश्वरले तपाईँको शिरका केशधरि सबै गन्ती गर्नुभएकोबाट के बुझ्छ भने परमेश्वरले साँच्चै नै सबभन्दा सानो कुरालाई पनि उहाँले नियन्त्रण गर्न सक्नुहुन्छ सबभन्दा ठुला कुराहरूदेखि सबभन्दा सानो कुराहरू त्यसैले त्यो सबै कुरा भन्ने कुरा चाहिँ सबै नै हो त्यसमा हामी ढुक्काउन सक्छौँ अब चाहिँ हामी के विचार गर्न चाहन्छौँ भने रोमी आठको अठाइसमा लेखिएको पदमा अठाइस उन्तिस दुईटै यो भलाई जुन परमेश्वरले हाम्रो लागि गर्ने भनेको भलाई भनेको हाम्रो फाइदा भनेको भलाई भनेको हाम्रो लागि राम्रो हाम्रो लागि फाइदा हुने हामीलाई चाहिँ घाटा नोक्सानी होइन हामीलाई चाहिँ उन्नति हामीलाई एकदम असल उहाँले गर्ने सबै कुरा हुन्छन् भन्नुभएको छ अनि के याद गर्नुहोस् भने यो पदमा चाहिँ यहाँ चाहिँ यसरी भन्नुभएको छैन है अनि यदि यो साँचो हो म तिमीहरूको लागि सबै कुरामा भलाई गर्नेछु भन्नुभएको भए त्यो चाहिँ प्रतिज्ञा हुन्थ्यो तर त्यसरी भन्नुभएको छैन प्रतिज्ञाको रूपमा यो लेखेको छैन तर उहाँले कसरी यो व्यक्त गर्नुभएको छ भने अथवा यहाँ पदमा व्यक्त गरेको छ भने सबै कुरा मिलेर भलाई नै उत्पन्न गर्दछन् अर्थात् परमेश्वरले त्यहाँ के अरे म यो गर्नेछु भन्नुको सट्टामा चाहिँ हुन त त्यो सत्य हो है उहाँले चाहिँ सबै कुरा मिलेर यस्तो हुनेछन् अथवा भइरहन्छन् भन्नुभएको छ यसको मतलब चाहिँ जे जे आइपर्ने घटनाहरू जस्तो कि यसको यो भिन्नता बुझ्नलाई चाहिँ म भन्न लागिरहेको छु है कुनै तपाईँलाई नराम्रो गर्न चाहने एउटा व्यक्तिले तपाईँलाई कुनै नराम्रो काम गर्यो होइन त्यो सोच्नुहोस् होइन अब के त्यो परमेश्वरले नै गर्नुभएको हो त मानौ तपाईँलाई चाहिँ झुट बोल्यो एउटा तपाईँलाई चाहिँ झुट बोलेर तपाईँलाई ठग्दैछ त्यो परमेश्वरले गरेको काम त होइन तर त्यो चाहिँ के हो त्यो सबै कुरामा पर्न आउँछ जे जे हुन आउँछ तिमीलाई एकजनाले तिमीलाई गल्ती गर्दाखेरि पनि त्यो चाहिँ तिम्रो लागि भलाई उत्पन्न गर्ने हुनेछ त्यो भन्दै हुनुहुन्छ उहाँले बुझ्दै हुनुहुन्छ है त्यसैले परमेश्वरले म तिमीलाई भलाई गर्नेछु भन्नुको सट्टामा चाहिँ सबै कुरा मिलेर तिमीलाई भलाई उत्पन्न गर्दछन् त्यसैले अब त्यो कुरालाई याद गरेर अनि अब चाहिँ 29 पदमा भएको कुरालाई विचार गर्नेछौ परमेश्वरको योजना चाहिँ के हो 29 पदमा अनुसार है परमेश्वरले चाहिँ आफ्ना जनहरूलाई आफ्नै पुत्रको रूपमा ढाल्न चाहनुहुन्छ अथवा पुत्र जस्तै बनाउन चाहनुहुन्छ अब यो योजना चाहिँ परमेश्वरको योजना हो है अनि परमेश्वरले आफ्नो योजना चाहिँ बदल्नुहुन्न तपाईँलाई म एउटा सोध्न चाहन्छु आदम र हवालाई जब परमेश्वरले बनाउनु भयो उत्पत्ति एक अध्यायमा है नर र नारी नै गरी उनीहरूलाई सृष्टि गर्नुभयो परमेश्वरले उनीहरूलाई कसको स्वरूपमा अथवा कस्तो रूपमा बनाउनु भएको थियो हजुर ओ ठिक परमेश्वरले आदम र हवालाई चाहिँ आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको थियो त्यो कुरा चाहिँ म एकचोटि पढिदिन्छु यसलाई तपाईँहरूलाई याद गराउनु जब सबै थोक सृष्टि गर्नुभएर छैठौं दिनमा आएर सुरुमा परमेश्वरले मानिसलाई सृष्टि गर्ने बेला आयो तब यहाँ लेखेको छ उत्पत्ति 1:26 फेरि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा त्यो देख्नुभयो आफ्नै स्वरूपमा कसको स्वरूपमा परमेश्वरको आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा हामीसँग मिल्दो जुल्दो रूपमा बनाऊ भनेको छ अनि तिनीहरूले समुद्रका माछहरू आकाशका पंक्षीहरू पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् कुनै पनि अरू प्राणीलाई चाहिँ परमेश्वरले आफ्नो स्वरूपमा बनाउनु भएन मान्छेलाई चाहिँ बनाउनु भयो र मान्छेलाई चाहिँ अधिकार दिनुभयो त्यसपछि 27 पद यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो त्यसैले हामीले के देख्छौँ भने परमेश्वरको योजना अनुसार चाहिँ उहाँले सुरुमै मान्छेलाई आफ्नो स्वरूपमा बनाउनु भयो यो स्वरूप चाहिँ शारीरिक स्वरूप होइन किनभने परमेश्वर होइन आत्मा हुनुहुन्छ अनि त्यो बेलामा उहाँ मानिसको रूपमा आउनुभएको पनि थिएन मानिस बनेको थिएन है अनि यो स्वरूप त्यसैले आत्मिक स्वरूप हो अनि हाम्रो भित्री जुन नदेखिने हाम्रो आत्मा प्राण सोचाइ विचार इच्छा है त्यो कुरामा चाहिँ परमेश्वरको स्वरूप भनेको परमेश्वरसँग मिल्दोजुल्दो। अनि हामीलाई थाहा छ कि जब मानिसले पाप गर्यो मान्छे चाहिँ परमेश्वर जस्तै हुन छाड्यो। पाप गर्नु अगाडि आदम र हवा परमेश्वर जस्तै थियो, उनीहरूको सोचाइमा, उनीहरूको हिँडाइमा, बोलीमा, व्यवहारमा, उनीहरूको मनको इच्छामा, भावनामा चाहिँ परमेश्वरले जस्तै सोच्थ्यो अथवा उहाँसँग मिल्दो थियो। परमेश्वरले जतिको जानेको थिएन, परमेश्वर जस्तै सबै कुरा परमेश्वरको बराबर त थिएन, तर मिल्दो जुल्दो चाहिँ थियो है। अनि कुनै कुरा पनि परमेश्वरको भन्दा उल्टो चाहिँ थिएन है, परमेश्वर जत्तिकै नभए पनि परमेश्वर उल्टो चाहिँ थिएन। अब पापले गर्दा चाहिँ मानिस चाहिँ परमेश्वर जस्तो हुन छोड्यो र त्यसैले गर्दा परमेश्वरको त्यो योजना चाहिँ बिग्रेको जस्तो देखियो है, परमेश्वरको योजना नै असफल भएको देखिन्छ अनि शैतान चाहिँ सफल भएको देखियो केही समयको लागि। तर परमेश्वरको योजना वास्तवमा अगाडिबाट नै के थियो भने मान्छेलाई चाहिँ आफू जस्तै बनाउनु अनि उहाँसित संगति गर्न, उहाँको साथमा बस्न अनि उहाँको प्रतिनिधि पनि हुन, जस्तो यो संसारमा चाहिँ उहाँको प्रतिनिधि भएकन सबै थोकमाथि अधिकार गर्नुपर्थ्यो। अनि परमेश्वर कस्तो हुनुहुन्छ भनेर प्रकट हुन है, किनभने स्वर्गदूतहरूले त्यो बेलामा हेरिरहेका थिए, शैतानले पनि हेरिरहेको थियो अनि मन परेन उसलाई होइन, आदम र हव्वा परमेश्वरको स्वरूपमा बनाएको त्यसैले त बिगार्नलाई आएको थियो अनि बिगार्न सफल पनि भयो। तर परमेश्वरको योजना चाहिँ वास्तवमा है उहाँले जुन योजना गर्नुभएको थियो उहाँले चाहिँ त्यो छाड्नु भएन, त्यो लक्ष्य उहाँले फ्याँक्नु भएन अनि त्यसैले गर्दा के गर्नुभयो परमेश्वरले चाहिँ आफ्नो पुत्र येशू ख्रीष्टलाई एउटा मानिसकै रूपमा पठाउनु भयो। अनि उहाँ चाहिँ किन आउनुभएको हो भने हामीलाई फेरि परमेश्वरको स्वरूपमा ल्याउनलाई हो, बुझ्नुहुन्छ है। प्रभु येशू बिना हामी परमेश्वर जति हुन सक्छौँ होला, कहाँ सक्न है, हामी त जन्मेदेखि आमाको गर्भदेखि नै पापी छौँ। तर प्रभु येशू ख्रीष्ट आउनुभयो है, उहाँ चाहिँ परमेश्वरकै स्वरूप हुनुहुन्छ, उहाँ चाहिँ पापी स्वरूपमा हुनुहुन्थ्यो अनि उहाँ चाहिँ पापीहरूको लागि मर्नुभयो है, तपाईँ र मेरो लागि, अनि उहाँ चाहिँ मरेर बढी उठ्नुभयो र अब उहाँमाथि विश्वास गर्नेहरूलाई चाहिँ परमेश्वरले नयाँ गरी जन्माउनुहुन्छ, उहाँको सन्तान बनाउनुहुन्छ र अब बदल्न थाल्नुहुन्छ है, हामीलाई चाहिँ आफ्नो पुत्र जस्तो बनाउन चाहनुहुन्छ। अनि हामीले त्यो कुरा अब अलिकति हेर्न चाहन्छौँ। पहिला सुरु चाहिँ हामी केही पदहरू चाहिँ सरसर्ती हेर्नेछौँ है, धेरै समय नबिताइकन अनि एउटा कुरा गर्नेछु। पहिलो पत्रुस एकबाट सुरु गरौँ, हामी 8-10 जति पदहरू चाहिँ हेर्नेछौँ। पहिलो चाहिँ पहिलो पत्रुस 1 अनि यसबाट हामी बुझ्छौँ कि परमेश्वरको मनसाय बदलेको छैन अनि उहाँले चाहिँ यो पुरा गर्दै हुनुहुन्छ। पहिलो पत्रुस 1:15-16 म पढ्नेछु। तर जसरी तिमीहरूलाई बोलाउनु हुने पवित्र हुनुहुन्छ उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र हो, जस्तो म छु त्यस्तै तिमीहरू हो भन्दै हुनुहुन्छ। किनकि 16 किनकि यो लेखिएको छ तिमीहरू पवित्र हो किनकि म पवित्र छु। साथ बुझिन्छ, म जस्तो छु त्यस्तै हुनुपर्छ, तिमीहरू त मेरो छोराछोरीहरू अनि तिमीहरू म जस्तै हुनको लागि मैले सबै प्रबन्ध गर्नु गरेको छु, मैले आफ्नो पुत्र येशू ख्रीष्ट पठाएको छु। नम्बर 1, नम्बर 2, विश्वास गर्नेहरूभित्र मेरै पवित्र आत्मा बास गर्न पठाएको छु अनि उहाँको शक्तिले उहाँमा भरोसा गर्दै मेरो आज्ञामा ध्यान दिँदै तिमीहरू हिँड्नुपर्छ। अर्को ठाउँमा जाउँ, एफिसी 5:5 1 अब हामी पढ्छौ। विश्वासीहरूलाई यसरी भनेको छ, एफिसी 5:1 यसकारण तिमीहरू प्रिय बालकहरू झैं अथवा प्यारो छोराछोरी झैं परमेश्वरका देखा सिखी गर्नेहरू हो। परमेश्वरको देखा सिखी गर्नेहरू हो भनेपछि परमेश्वर जस्तो हुनुहुन्छ त्यस्तै हुनलाई देखा सिखी गर्नु साना नानीहरूले त्यतिकै गर्छन् है, उनीहरूले देखासि गर्छन् उनीहरूको, अनि त्यही उमेरमा छ हाम्रो सम्पूर्ण त्यहाँ, अनि हामी चाहिँ त्यसरी तुलना गर्छ, त्यस्तै हामी आत्मिक रूपमा चाहिँ त्यस्तै हुनुपर्ने अरे, हाम्रो बुवालाई देखा सिकी गर्न चाहनुपर्ने। दुई पद, र प्रेममा हिँड किन जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो, किनभने प्रभु येशूले उहाँले प्रेम गर्नुभयो त्यसरी तिमीहरू पनि प्रेममा हिँड। देख्नुहुन्छ है, परमेश्वरको देखा सिकी गर्नु। अर्को ठाउँमा जाउँ, अब यहाँ चाहिँ लहर एकै ठाउँमा आउँछ, सजिलो हुन्छ तपाईँ। पहिलो योहन्ना दुई अध्यायमा जाउँ त एकचोटि, पहिलो योहन्ना दुई अध्याय, उसले एउटा विश्वासीले यी कुराहरूलाई मनन गर्दछ, गर्नुपर्दछ, म चाहिँ परमेश्वरको जस्तै मन हुनलाई, व्यवहार बोली सबै हुनको लागि म बनाइएको हुँ, बनाइएको मात्र होइन बचाइएको पनि हो। पहिलो योहन्ना दुईको छमा लेखिएको छ, जसले म उहाँमा रहन्छु भन्छ, अर्थात जसले चाहिँ म प्रभु येशूमा छु भन्छ होइन, ऊ आफै पनि जसरी उहाँ हिँड्नुहुन्थ्यो उसरी हिँड्नुपर्छ। यहाँ भनेको छ जसरी प्रभु येशू हिँड्नुहुन्थ्यो एउटा विश्वासी उसरी हिँड्नुपर्छ है। त्यसैले परमेश्वरको उद्देश्य बदलेको छैन है, उहाँ हिँड्नु जस्तै हामी हिँड्नु भनेको चाहिँ दिन हो, हामी चाहिँ पाइला पाइला हरेक दिन दिन प्रतिदिन उहाँ जस्तै हिँडेको परमेश्वरले चाहनुहुन्छ। अनि त्यसैले उहाँले हामीलाई बाइबल दिनुभएको छ, जब हामी बाइबलमा ध्यान दिन्छौँ उहाँ कसरी हिँड्नुहुँदो रहेछ, उहाँले कसरी सोच्नुहुँदो रहेछ, उहाँलाई के मन पर्दो रहेछ, अनि के मन पर्दैन रहेछ हामीले थाहा पाउँछौँ। पहिले हुन एकको साथमा अब यसो आँखा लगाउनुहोस् त, पहिले हुन एकको साथ त्यहाँ लेखेको छ, तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी पनि ज्योतिमा हिँड्छौँ भने एक अर्कासँग हाम्रो संगति हुन्छ, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। परमेश्वर ज्योतिमा हुनुहुन्छ, उज्यालोमा हुनुहुन्छ, अनि एउटा विश्वासी चाहिँ पनि उज्यालोमै हुनुपर्छ, अनि उज्यालोमा हुनु भनेको चाहिँ उहाँको संगतिमा हुनु, उहाँको सत्यमा हुनु, उहाँसित एक मनमा हुनु, अनि उहाँसँग हिँडोस् भनेर नै परमेश्वरले हामीलाई चाहिँ बनाउनु भएको हो है। अनि जति हामी चाहिँ उहाँको पुत्र जस्तै हुन्छौँ त्यति हाम्रो संगति पनि गहिरो हुँदो रहेछ उहाँसँग, अनि त्यत्तिकै मिठो पनि हुन्छ उहाँसित हाम्रो संगति। जति उहाँको पुत्र जस्तै हुन्छौँ बनाइन्छ, अनि परमेश्वरले यो गर्नुहुन्छ, सबै कुरा मिलेर परमेश्वरले के गर्न चाहनुहुन्छ, हामीलाई चाहिँ उहाँको पुत्र जस्तो बनाउन चाहनुहुन्छ। त्यसैले त्यही याद गर्नुहोस् है, पहिले हुँदा तिनको स्वरमा पनि अरू पदहरू यहाँ लेखेको छ, उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ, प्रभु येशूले चाहिँ आफ्नो प्राणै हाम्रो निम्ति दिनुभयो भन्दैछ, यसैबाट हामी परमेश्वरको प्रेम थाहा पाउँछौ र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ। प्रभु येशू एकदम निस्वार्थी हुनुहुन्थ्यो, उहाँले चाहिँ निस्वार्थ रूपमा आफ्नो प्राण दिनुभयो हाम्रो लागि। अब प्रभु येशूले भन्नुहुन्छ, अब म जस्तै निस्वार्थी हो तिमीहरू पनि, अनि म सहायता गर्छु तिमीहरूलाई निस्वार्थी हुनलाई, म नै तिमीहरू भित्र गएर जिउन चाहन्छु है, मेरो वचनलाई केवल मनन गर, सोच है, अनि पवित्र आत्मामा भरोसा गर, अनि आफूलाई सुम्प है, अनि म तिमीलाई चाहिँ बनाउनेछु। अनि हामीले तर यो संसारमा अनेक आइपर्छ नि, मलाई कसले के भन्छ, कसले के गर्छ, रोमी 8:28 याद गर, सबै कुरा मिलेर तिमीलाई चाहिँ म जस्तै बनाउनलाई प्रयोग गरिदिनेछु, जहिले पनि याद गर्नुहोस् है। प्रायः जसो हाम्रो प्रतिक्रिया हामी यसरी हिँड्न नसिकौँ जेलसम्म के हुन्छ भने, कुनै पनि हामीले सोचेको भन्दा बेग्लै कुरा भयो भने, हामीले चाहेको भन्दा अर्कै भयो भने हामी चाहिँ बेखुसी भन्छौँ, हामी चाहिँ सायद निराश पनि बन्ला, हामीलाई अलिकति रिस पनि उठ्ला, हामीलाई हरेस पनि खाला। तर होइन, परमेश्वरले भन्दा सबै कुरा मिलेर तिमीलाई चाहिँ म जस्तो बनाउन चाहिरहेछु है। अनि त्यसैले गर्दाखेरि चाहिँ हामीले के सोच्छौँ, ल कसरी हो प्रभु तपाईँले चाहिँ गर्नुपर्छ, मलाई चाहिँ तपाईँले बदल्न चाहनुहुँदो रहेछ। अनि यो आउन दिनुभयो है, यो आउन दिनुभयो, उहाँले नै हामीलाई झुट बोल्नुहुन्न, उहाँले नै हामीलाई चाहिँ कुनै एउटा शत्रुले चाहिँ व्यवहार गर्नुहुन्न, तर उहाँले कसै कुनै शत्रुले हामीलाई कुनै नराम्रो व्यवहार गर्न दिनु चाहिँ हुन्छ, उहाँले अनुमति दिनुहुन्छ। अनेक जे भइरहेछ नि उहाँले भन्नुहुन्छ, जे जे मान्छेले गर्छन् त्यो सब चाहिँ तिम्रो भलाइको लागि म परिणत गर्दिनेछु। अब यो चाहिँ अचम्म हो है, अनि परमेश्वर अचम्म हुनुहुन्छ है, फरक हुनुहुन्छ हामीभन्दा। पहिले हुन चार अध्यायमा जाउँ, पहिले हुन चारको सात पद, प्रियहरू हो परमेश्वरको छोराछोरीलाई भनिँदैछ, हामी एक अर्कालाई प्रेम गरौं। अब किन, किनकि प्रेम परमेश्वरबाटको। यो सबै आज्ञाहरू छ नि, कसरी दिएछ भने किनभने म त्यस्तो भएकोले भनिदिनुहुन्छ, किन यसो गर्ने, किनकि म त्यस्तो भएकोले भनिदिनुहुन्छ परमेश्वरले। यो चाहिँ कुनै भित्तामा झुन्डिएको कुनै नियम कानुन भएकोले होइन, किन म नै तिमी कस्तो हुनुपर्छ भन्ने कुराको मापदण्ड हो। किनकि प्रेम परमेश्वरबाटको हो, अनि प्रेम गर्ने हरेक जन परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ है। त्यसैले साँचो विश्वास यसबाट चिनिन्छ, उसले चाहिँ निस्वार्थ रूपमा प्रेम गर्न थाल्छ, उसले चाहिँ परमेश्वरको तरिकाले अर्कोलाई वास्ता गर्न थाल्छ। आठ पद, अविश्वासीले त्यो गर्न सक्दै सक्दैन, जसले प्रेम गर्दैन त्यसले परमेश्वरलाई चिन्दैन, किनकि परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरलाई नचिन्ने व्यक्तिले त्यो कहाँबाट सकुन्, जुन व्यक्तिभित्र पवित्र आत्मा नै हुनुहुन्न उसले कहाँबाट यो उत्पादन गरून्, जसले क्रुसको प्रेमको स्वादै पाएको छैन साँच्चै नै उसले यो सक्दैन। नौ पद, हामी उहाँद्वारा जिउन सकौं भनेर, पहिला त हामी आत्मामा मरेका थियौँ अनि हामीले कहाँ सक्थेन, हामीले पनि सक्दैनथ्यौँ, तर हामी चाहिँ यस्तो प्रकारले प्रभु येशू जस्तै हिँड्न सकौँ, उहाँ जस्तै हामी सोच्न सकौँ, देखा सिकी गर्न सकौँ, हामी ज्योतिमा हिँड्न सकौँ भनेर परमेश्वरले आफ्ना एकमात्र जन्माएको पुत्रलाई संसारमा पठाउनु भयो। परमेश्वर भन्नुहुन्छ, मैले सबै कुरा बन्दोबस्त गरिसके यस्तो प्रकारले जिउनलाई। परमेश्वरले भन्दिनुहुन्छ, मैले बन्दोबस्त गरेकोले तिमीहरूले सक्छौ, खालि ममाथि भरोसा चाहिँ गर्नुपर्छ, मैले भनेको कुरामा ध्यान चाहिँ दिनुपर्छ है, अनि आफैलाई चाहिँ पुरै समर्पण चाहिँ गर्नुपर्छ। त्यसैले ध्यान दिने है, त्यहाँ भनेको छ नि, पृथ्वीको कुराहरूमा होइन तर माथिको कुराहरूमा मन लगाओ। हामीले जे कुरा मन लगाउँछौ है त्यसले हामीलाई निर्धारण गर्छ। परमेश्वरले भन्छ, मेरो वचनमा मेरो इच्छामा मन लगा, एक होइन, नम्बर दुई, अनि आफैलाई चाहिँ जिउँदो बलिदानको रूपमा तिमी चाहिँ मेरो हो भन्ने बुझ्दै, मैले तिमीलाई किनेको हो भनेर नबिर्सदै आफूलाई सुम्प है, उहाँको हातमा राखिदेऊ, म उहाँको हो भनेर। अनि नम्बर तीन चाहिँ, अब मसँग मिलेर चाहिँ काम गर, अनि त्यो पदहरू हामीले भ्यायो भने हेर्नेछ। अनि दस पदमा प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गर्यौं भनेर होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनलाई पठाउनु भयो। तपाईँ र मेरो पापहरूबाट हामीलाई बचाउनलाई प्रभु येशू पठाइनु भएको। अनि त्यसपछि हामी एघार पदमा हेरौँ, प्रियहरू हो परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि, देख्नुभयो, हामीले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। किन हामी एकअर्कालाई प्रेम गर्ने, परमेश्वरले प्रेम गर्नुभएकोले, उहाँ जस्तै हुन। एघार पद भने मैले, उन्नाइस पद, अब हामी उहाँलाई प्रेम गर्छौँ है, हामी विश्वासीहरूलाई प्रेम गर्छौँ, अनि हामी परमेश्वरलाई प्रेम गर्छौँ किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो, अनि उहाँ नै त्यस्तो हुनुभएकोले हामी त्यस्तो हुन। अब अर्को ठाउँ, पहिल्यै योहन्ना तीन अध्यायको अब हामी चार पदमा पढौँ, अनि यहाँ चाहिँ अब दुईटा कुरा पढ्न लागेछ, परमेश्वरले के गर्नुहुन्न र परमेश्वरले के गर्नुहुन्छ। त्यसो विश्वासीहरूले पनि, परमेश्वरले जे गर्नुहुन्न विश्वासीले पनि गर्नुहुन्न है, अनि परमेश्वरले जे गर्नुहुन्छ विश्वासीले पनि गर्नुपर्छ। त्यसैले चार पदमा चाहिँ यसरी छ, हरेक जसले पाप गर्दछ त्यसले व्यवस्था पनि भंग गर्दछ अर्थात परमेश्वरको आज्ञालाई भंग गर्नु पाप हो भनेछ किनकि व्यवस्था भंग गर्नु नै पाप हो पाप भनेको चाहिँ परमेश्वरको इच्छा आज्ञाहरूलाई चाहिँ तोड्दै व्यवस्था गर्दै हैन उल्लङ्घन गर्दै नाग्दै हिँड्नुलाई चाहिँ पाप भनिन्छ अनि पाँच पदमा अनि तिमीहरू जान्दछौ हाम्रा पापहरू हरण गर्नलाई हटाउनलाई उहाँ अर्थात प्रभु येशू प्रकट हुनुभयो यो संसारमा आउनुभयो अनि उहाँमा पाप छैन त्यसपछि छ पदमा हामी पढ्छौं हरेक जो उहाँमा रहन्छ प्रभु येशूमा रहन्छ उसले पाप गर्दैन भनेको छ अनि हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ त्यसैले एउटा विश्वासी चाहिँ प्रभु येशूमा छ नम्बर एक नम्बर दुई कुरा ऊ चाहिँ प्रभु येशूमा रहेकोले चाहिँ ऊ पापमै जिरहन बाँच्न सक्दैन पापमै जिरहनलाई हामी पहिला अविश्वासी हुँदाखेरि पापमै जिरहेका छौँ तर प्रभुमा आएपछि चाहिँ हामी हाम्रो जीवनमा चाहिँ बदली आउँछ अनि पहिलो कुरा के भनेछ भने ऊ चाहिँ पाप गरिरहँदैन यो अनुवादलाई चाहिँ त्यसरी भन्न सकिन्छ है एउटा विश्वासीले पाप गर्दैनको मतलब ऊ चाहिँ पापमा जिरहँदैन भनेको ऊ पापमा पाप गरेको 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 गरे जुन पापमा ऊ हिँडिरहेको थियो होइन अनि यसको मतलब ऊ कहिले पनि एकचोटि पनि पाप नगरिकन एउटा सिद्ध रूपमा हिँड्न थाल्छ भनेको चाहिँ होइन होइन पहिले हुन एक अध्यायमा त्यो बताएको छ हामी सबैजना चुक्छौ इत्यादि हामी सबैमा पाप स्वभाव पनि छ एउटा विश्वासीले बेला बखत लोट्छ पाप गर्छ है तर फरक यहाँ के भनेको भने उसले चाहिँ पहिला जस्तो चाहिँ जिरहेको छ पहिला चाहिँ ऊ पापमै जिउथ्यो भने अब चाहिँ ऊ पापबाट अलग भएर जिउन खोजिरहेको हुन्छ अनि खोज्दा खोज्दै पनि ऊ चाहिँ लडिरहेको हुन्छ वास्तवमा किन उसले जानेको छैन एउटा सानो बालक चाहिँ पहिला चाहिँ हिँड्न जान्दैन ऊ हिँड्दै हिँड्दैन तर पछि चाहिँ ऊ हिँड्न खोज्छ तर ऊ लड्छ है तर फेरि हिँड्न खोज्छ अनि ऊ एकै दिनमा चाहिँ थपथक थपेर हिँड्न त सक्दैन है तर एक दिन चाहिँ आएपछि चाहिँ ऊ चाहिँ राम्रोसँग हिँड्न थाल्छ एउटा विश्वासी पनि ऊ चाहिँ पहिला जस्तै नै होइन ऊ पापमै चाहिँ जिउँदैन तर ऊ चाहिँ अब परमेश्वर को पवित्रतामा जिउन चाहिँ थाल्छ अनि जिउन थाल्दाखेरि उसलाई चाहिँ सिक्नु परेछ लड्छ पाप गर्न पुग्छ कतिचोटि दोहोऱ्याउन पुग्छ तर उसले चाहिँ भन्छ यो म कहिले पनि गर्न चाहदिन यो म कहिले पनि गर्न नपरोस् परमेश्वर मलाई मैले किन कसरी जानिन है मलाई सिकाउनुहोस् म कसरी चाहिँ यो पापमा होइन तर पवित्रतामा जिउने एउटा विश्वासीको इच्छा नै त्यही हुन्छ तर जो चाहिँ त्यसमै जिरहेको छ यहाँ भने हरेक जसले पाप गर्दछ त्यो भनेको मतलब ऊ चाहिँ त्यही पापमा नै जिरहन्छ हिँडिरहन्छ उसको लागि चाहिँ सामान्य छ त्यसले चाहिँ परमेश्वरलाई देखेको छैन न त उहाँलाई चिनेको छ देख्नुभयो यो भिन्नता है पापमा जिएको र पापमा नजिएको त्यसैले एउटा विश्वासी पापमा जिउँदैन भन्दैछ ऊ चाहिँ कतिपटक लडे पनि ऊ पापमा जिरहेको चाहिँ हुँदैन दोस्रो कुरा बरु ऊ चाहिँ धार्मिकतामा जिउँछ यो चाहिँ अब पहिलो यहोना 3:7 हे साना नानीहरू हो कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस् जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो जसरी उहाँ पनि धर्मी हुनुहुन्छ त्यसैले फेरि भन्छ प्रभु येशू धर्मी भएकोले एउटा विश्वासी पनि धर्मी हो र उसले धार्मिकताको काम गर्छ त्यसैले ऊ चाहिँ अब धार्मिकतामा जिउँछ एउटा विश्वासी एउटा चाहिँ एकदमै यो चाहिँ समग्रमा हेरेको हो यो चाहिँ एकदमै एउटा विश्वासीको जम्मै कुरा हेर्दाखेरि चाहिँ समग्रमा ऊ चाहिँ धार्मिकतामा जिउँछ अनि एउटा अविश्वासी चाहिँ उसलाई समग्रमा हेर्दाखेरि चाहिँ ऊ चाहिँ पापमा जिउँछ भिन्नता चाहिँ खास यहाँ अलमल नहोस् परमेश्वरले भन्न चाहन्छ अनि भिन्नता चाहिँ राख्नु भएको छ परमेश्वरले अनि एउटा अविश्वासी चाहिँ अधर्ममै रहिरहेको हुन्छ अनि त्यो चाहिँ झन्झन अधर्ममा बढ्छ कठोरतामा बढ्छ, अविश्वासमा बढ्छ, होइन त्यो एकनाश रहँदैन है। एउटा विश्वासी चाहिँ ऊ धार्मिकतामा बढ्दै बढ्दै गएको चाहिँ परमेश्वरले चाहनुहुन्छ। अनि बढ्दै 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 के गरेको चाहनुहुन्छ, हामी चाहिँ सिद्ध नै भएको चाहनुहुन्छ। भनेको मतलब चाहिँ सयमा सय नै प्रभु येशू जस्तै। अब यो संसारमै चाहिँ हामी प्रभु येशू जस्तै चाहिँ हुने छैन। यो चाहिँ कहिले हुनेछ, यही पहिले हो न तीन अध्यायमा बताएको छ। यो चाहिँ हाम्रो संसारको यात्राको अन्तमा प्रभु येशू आउनुहुँदा, त्यो चाहिँ पहिले हो न तीन अध्यायको अब दुई पदमा, प्रियहरू हो अहिले त हामी परमेश्वरका सन्तान छौ, उहाँको सन्तान त भइसक्यौँ हामी, अनि हामी के हुनेछौ है। एउटा विश्वासी चाहिँ बदलिँदै बदलिँदै गइरहेको छ, अब कस्तो हुनेछौ त हामी। यहाँ भने छ सो अहिलेसम्म प्रकट भएको छैन, त्यसैले यही संसारमा नै होइन हामी जस्तो हुनुपर्ने त्यस्तो भइसकेको हुँदैन, तर हामी जान्दछौ यो निश्चित छ, हामी दुःख छौ, जब उहाँ देखा पर्नुहुनेछ, जब प्रभु येशू आउनुहुनेछ, जब प्रभु येशूलाई हामी देख्नेछौ, जब उहाँ देखा पर्नुहुनेछ, तब तब त्योभन्दा अगाडि होइन, तब हामी उहाँ जस्तै हुनेछ। देख्नुभयो, तब हामी विश्वासी चाहिँ प्रभु येशू जस्तै हुनेछ, हाम्रो हामीलाई प्रभु येशू जस्तै बनाउने काम चाहिँ परमेश्वरले गर्नुहुनेछ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछ। अब रोमी 8:28 चाहिँ यस विषयमा चाहिँ तपाईँले याद गर्नु, जुन चाहिँ हामी अघि कण्ठ गर्दै थियौँ है, म पछि भन्दछु एकचोटि, अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाई नै उत्पन्न गर्दछन्, उनीहरूका निम्ति जो परमेश्वरकै मनसाय अनुसार बोलाएका छन्। मलाई भन्नुहोस्, परमेश्वरको मनसाय अथवा परमेश्वरको योजना चाहिँ के रहेछ त, उहाँ जस्तै बनाउनु, आदम रावलाई उहाँ जस्तै बनाउनु भयो, बिग्रियो, प्रभु येशू आउनुभयो, उहाँ मरेर बौरी उठ्नु भयो, उहाँमाथि विश्वास गर्ने चाहिँ आत्मिक रूपमा जन्मन्छ, पवित्र आत्मा उसले पाउँछ, उसलाई बदली हुँदै जाऊ भन्नुभएको छ। अब ल परमेश्वरले गर्नुहुँदो रहेछ, ल सबै कुरा मिलेर परमेश्वरले मलाई उहाँ जस्तो बनाउनु हुँदो रहेछ, त्यसैले मैले केही पनि गर्नु परेन नि त, ठिक कि बे ठिक, हाम्रो जिम्मेवारी पनि छ है। त्यसैले तिनवटा पदहरूमा सरस्वती लान्छ, सबभन्दा पहिला चाहिँ ध्यान दिने केमा भने, जो जस्तै हुनु हामी छ उहाँमा ध्यान दिइरहने, जो जस्तै हामी बन्नु छ उहाँलाई हेरिरहने, अनि त्यो चाहिँ प्रभु येशू हुनुहुन्छ, अनि उहाँलाई कहाँ हेर्ने, परमेश्वरको वचनमा हेर्ने, त्यसैले प्रभु येशूलाई वचनमा खोजिरहने, हेरिरहने, मनन गरिरहने, यो चाहिँ दोस्रो कोरिन्थी 3:18 त्यसैले उहाँ जस्तै बन्नुमा हाम्रो भाग्य हो त्यो भन्न लायक, परमेश्वरले सबै कुरा मिलेर हामीलाई त्यो जस्तै बनाउने काम गरिरहनु भएको छ, हाम्रो भाग पनि उहाँले प्रयोग गर्नुहुन्छ। हाम्रो भाग चाहिँ के भने, नम्बर एकमा चाहिँ ध्यान लगाउने, जो जस्तै हामी हुनेवाला छौँ उहाँलाई हेरिरहने। दोस्रो कोरिन्थी 3:18 यस्तो लेखेको छ, तर नढाकिएको चेहराले, चेहरा भनेको अनुहार, मुख, यो जुन मेरो अनुहार छ त्यसलाई चेहरा भन्छ, तपाईँको अनुहार तपाईँको मुखले चाहिँ नढाकिकन नछोपिकन कतै हेर्नु परेछ है, कहाँ हेर्ने, नढाकिएको चेहराले प्रभुको महिमालाई हेर्ने भनेछ, प्रभुको सुन्दरतालाई हेर्ने, प्रभु कस्तो हुनुहुन्छमा ध्यान लगाउने, प्रभु प्रेम हुनुहुन्छ, प्रभु पवित्र हुनुहुन्छ, पवित्र ज्योतिमा प्रभु ज्योतिमा हुनुहुन्छ, प्रभु पाप गर्नुहुन्न उहाँमा पाप छैन, प्रभु धार्मिकता काम गर्नुहुन्छ उहाँमा मन लगाइरहने, अनि बाइबल पुरै बाइबलले चाहिँ हामीलाई त्यसो गर्न डोर्याउँछ, नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै, ए प्रभुलाई नै आम्ने सामने अहिले चाहिँ देख्न पाएको छैन तर ऐनामा जस्तै चाहिँ हेर्न पाउँछ, अनि ऐना भनेको परमेश्वरको वचनलाई भनेको, ऐनामा जस्तै है हेर्दै हेर्दै, त्यसैले एकचोटि हेरेर पुगेन, दुईचोटि हेरेर पुगेन, हेरिरहने, हेर्दै हेर्दै है के हुन्छ, जब हामी त्यसरी प्रभुलाई चाहिँ ध्यान दिन्छौँ, उहाँ कस्तो हुनुहुन्छ, उहाँलाई के मनपर्छ, उहाँको सोचाइ के छ, उहाँको वचनलाई मन गर्छौँ, हामी सोच्छौँ त्यो अनुसार, तब के हुन्छ, हामी सबैजना प्रभुद्वारा जो आत्मा हुनुहुन्छ, पवित्र आत्माले चाहिँ एउटा काम गर्नुहुन्छ हामीभित्र, के गर्नुहुन्छ, एक महिमादेखि अर्को महिमामा, भनेको एउटा चरणदेखि अर्को चरणमा, एक क्लासदेखि दुई क्लासमा, अलिकतिदेखि अर्को रूपमा होइन सर्दै त्यही रूपमा बदलिँदै जान्छ, प्रभु येशूकै रूपमा हामीलाई हामी बदलिँदै जान्छ। त्यसैले हाम्रो भाग चाहिँ ध्यान दिने, हेर्ने प्रभु येशूलाई, पहिलो चाहिँ त्यो एकदम केन्द्रित हुने प्रभु येशू ख्रिस्टमा जस्तै भन्नुहुन्छ। नम्बर दुई चाहिँ के गर्ने भने आफूलाई सुम्पने, यो चाहिँ रोमी बाह्रको एकदेखि दुई, रोमी बाह्रको एकदेखि दुई है, प्रभुलाई ध्यान दिने कस्तो हुनुहुन्छ, र अर्को चाहिँ आफूलाई चाहिँ अर्पण गर्ने, रोमी बाह्रको एक दुई दुई। यसकारण भाइहरू, परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र परमेश्वरलाई मन पर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ, यही तिमीहरूको उचित सेवा हो, तिमीहरूले गर्नुपर्ने यही हो, आफ्नो शरीरलाई उहाँलाई चढाउनु। र दुई पद, अनि यस संसारसित एक नासे नहो, तर परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ हुवाईद्वारा तिमीहरू बदली हुँदै जाओ। जब हामी आफूलाई उहाँलाई सुम्पन्छौ है, तपाईँको इच्छामा जे चाहनुहुन्छ प्रभु, जे गर्नुहुन्छ गर्नुहोस् होइन, अनि उहाँमा ध्यान लगाउँछौ प्रभुलाई है, तब उहाँ अनि र उहाँको इच्छा के रहेछ, सिद्ध इच्छा के रहेछ भनेर हामीले ध्यान दिन्छौ, तब हाम्रो मन हाम्रो सोचाइलाई चाहिँ नयाँ बनाउँदै हामीलाई बदल्नुहुन्छ। तेस्रो कुरा चाहिँ है, उहाँलाई ध्यान दिने पहिलो होइन, उहाँलाई सुम्पने आफूलाई, र तेस्रो चाहिँ फिलिपी दुईमा हामी पढ्नेछौँ, हाम्रो अन्तिम खण्ड फिलिपी दुईको बाह्रदेखि तेह्र, त्यो चाहिँ के भने उहाँसँगै मिलेर काम गर्ने। अनि यो कुरा चाहिँ धेरै विश्वासीले नबुझेर हो यो क्रिस्चियन जीवनमा चाहिँ अलमल हुने, विश्वासीले आज्ञा पढ्छ होइन, तिमी यस्तो हुनुपर्छ, अनि एउटा त्यो विश्वासले सोच्छ ल म त्यस्तो हुन्छ, अब म चाहिँ है दाँतबाट पसिना निकाल्नु परे पनि त्यो जस्तो चाहिँ हुन्छु हुन्छु, त्यसरी चाहिँ हुँदैन। त्यो चाहिँ आफ्नै बलले भयो, आफ्नै कोसिसले भयो, अनि आफ्नै तरिकाले हुन्छ त्यो चाहिँ, अनि त्यो चाहिँ काम गर्दैन, निराशमा पुग्छ। अनि त्यसैले प्रभु जस्तै हुने चाहिँ कसरी हो भने सहकर्मी भएर सँगै मिलेर काम गरेर, जुवामा एकातिर प्रभु येशू, अर्को जुवामा म होइन, अनि उहाँले म भित्र काम गर्नुहुन्छ भन्ने जान्दै म पनि काम गर्ने, उहाँले चाहिँ म भित्र यस्तो काम गरिदिनुहुन्छ भन्ने जान्दै म चाहिँ पूरा बलले काम गर्ने पनि हो। त्यसैले यो सँगसँगै जान्छ, त्यसैले फिलिपी दुईको बाह्र र तेह्रमा पढ्नेछ, यसकारण मेरा प्रियहरू, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ उसरी नै मेरो उपस्थितिमा जस्तो मात्र होइन तर मेरो अनुपस्थितिमा झन बढ्दा गरी, झन बढ्दा गरी के गर्नुपर्ने हो हामी विश्वासीले सुन्नुहोस् है, डराउँदै र कामदै, भनेपछि एकदम यो चाहिँ गम्भीर साथ हामीले चाहिँ यहाँ एकदमै ध्यान दिँदै, डराउँदै र कामदै होइन, हल्का नसम्झँदै यसलाई जहाँ सकिहाल्छु नि यो भन्दै होइन है, डराउँदै र कामदै आफ्नो कमजोरी महसुस गर्दै आफ्नो मुक्तिको काम पूरा गर है, पूरा गर मुक्तिको काम पूरा गर है, प्रभु येशू जस्तै हुनलाई चाहिँ तिमीले गर्नुपर्ने भाग गर भन्दैछ है। अनि कसरी गर्ने त यो है, तेह्र पदमा बताएछ यो जानेर, तेह्र पदमा ल्याएछ, किनकि तिमीहरू भित्र है आफ्नो शुभ इच्छा अनुसार, परमेश्वरको राम्रो इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने, हामी भित्र काम गर्ने, डराउँदै कामदै काम गर, यो जान्दै कि परमेश्वर नै काम गर्दै हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ है, परमेश्वर नै काम गर्दै हुनुहुन्छ भन्ने जान्दै बेसरी काम गर्ने, प्रभु येशू जस्तै हुनको लागि चाहिँ डराउँदै र कामदै पूरा मन लगाओ, आफूलाई सुम्प, भरोसा गर, पुरै सुम्प उहाँलाई, यो चाहिँ त्यही नै भन्दैन, काम गर्ने मन दिनु नै परमेश्वर नै हुनुहुन्छ। त्यसैले पहिला पनि दिएको एउटा उदाहरण जस्तै, एउटा सानो सानो त नभनौ को जत्र भनौँ है, त्यस एउटा दस बाह्र वर्षको केटो जस्तै हो, जसलाई चाहिँ बुवाले चाहिँ एउटा प्रेमाको ढुङ्गा चाहिँ एउटा गल लिएर त्यसलाई चाहिँ पल्टाऊ भनेको रहेछ है, अनि शब्द गर भनेर रहेछ, ढगाउँदै र काम दै एकदम पूरा गरेर यो काम भनेर रहेछ अनि उसले चाहिँ सक्दो गर्न थालेछ अनि उसले भनेछ अनि म सक्दो गर्दैछु भनेछ होइन अनि बुवाले भनेछ तिमीले सक्दो गरिरहेछ अनि मैले सक्दो गर्दैछु है बिच पनि हुन थालेछ मैले सक्दो गरिरहेछ भन्ने जान्छ होइन पैसा आइसक्यो मेरो भन्छ होइन अनि बुवा चाहिँ उभिएर भन्दैछ सक्दो गरिरहेछन् अनि सक्दो गर्नु भनेको चाहिँ वास्तवमा बुवालाई नै बोलाउन रहेछ बुवा आइदिनुहोस् यहाँ हामी दुईजना मिलेर गरौँ है अनि बुवा आएर त्यो गल्समा त्यो दुईजना मिलेर चाहिँ एकचोटिमा बलड्याङ खाएछ त्यो ढुङ्गा त्यसैले प्रभु बिना भनेको होइन यो होइन आफ्नो मुक्तिको काम गरेर भनेको यो जानेर कि परमेश्वर नै तिमी भित्र काम गरिदिनुहोस् हामी भित्र त त्यो भइहाल्यो बाहिर नि बाहिर त अनेकौँ हुन्छ नि त हामीलाई फेरि है हामीले नसोचेका कुराहरू हुन्छन् है अनि कहीँ हरेक दिन आउँछ कि जस्तो जस्तो कि अघि पनि अलिकति सानो एउटा कुरा आयो हामी चाहिँ 11 बजे सोचिरहेको थियौँ होइन अनि तर धेरै जसोलाई थाहा पनि रहन्छ अब के गर्ने नातिने होइन केही न केही परमेश्वरलाई थाहा छ है हामी सबैलाई थाहा छैन किन त्यो होइन तर परमेश्वरलाई थाहा छ कि हाम्रो कमजोरीहरू हामीले जान्न नसकेका कुराहरू अनि भलाइको निम्ति है हामीलाई उहाँ जस्तो बनाउनको लागि त्यो मिलेर उहाँले पुरा गर्न रहेछ र म पछि भन्दछु अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् त्यहाँसम्म